Okay. So what is the next thing that will happen in prophecy?
있으니까 봐. 보시마니 그 소바마. 아바 오늘 날이고 같나서 기억다.
Well, anybody have an answer?
그래서 이 거주하셨다. 보시마니 그 소바마. 아바 오늘 날이고
Yeah, the next, very next thing. The thing that we don't know when it will happen.
He used a different word for rapture.
Oh, okay. The rapture. Very good. Okay. We don't know when it will happen.
कहिले हुन लागिरहेको छ त्यो घटना हामी जान्दैनौ कुनै पनि बेला हुन सक्छ
So I want to look at a couple verses I forgot to use forgot to look at the beginning of the message
हाम्रो अध्ययनको सुरुतिर चाहिँ मैले बिर्सेको केही पदहरू चाहिँ म तपाईँलाई देखाउन चाहन्छु
And these teach that the coming of the Lord for his people can happen any time.
अनि पदहरूले यो सिकाउँछ कि प्रभु आफ्नो जनहरूलाई लिन आउने घटना चाहिँ कुनै पनि बेला हुन सक्छ.
Matthew 24:24.
मत्ती 24:24.
Therefore be ye also ready, for in such an hour as ye think not, the Son of Man cometh.
Yes, karan timihiru pani tayar basam, kinabhane maniska putra timihirule sochdina socheko ghadima aauchha.
And so any time.
Tesaile kunai pani ghadi.
We're told what will happen during the tribulation.
संकष्ट कालको समयमा के हुनेछ त्यो हामीलाई बताइएको छ
And the Antichrist will come.
अनि ख्रीष्ट विरोधी आउनेछ
The temple will be built.
त्यो मन्दिर पुनर्निर्माण गरिनेछ
The witnesses will preach in Jerusalem.
अनि दुई साक्षीहरूले चाहिँ यरुशलेममा प्रचार गर्नेछ
They will be killed.
उनीहरू मारिनेछ
The world will see them.
सारा संसारले उनीहरूलाई देख्नेछ
Many things.
थुप्रै कुराहरू बताइएको छ
Jesus is saying that his coming for the believers is any time.
तर यीशुले हामीलाई भन्दै हुनुहुन्छ कि उहाँ चाहिँ विश्वासीहरूलाई लिन आउने समय चाहिँ कुनै पनि घडी हुन सक्छ.
And so it has to be before those things.
त्यसैले ती सबै अघि भनेको घटनाहरू भन्दा त अगाडि नै हुनुपर्छ.
It's unexpected.
किनभने त्यो चाहिँ अचानक हुने घटना हो हामी
So it's before those things.
त्यसैले ती उल्लेखित घटनाहरू भन्दा चाहिँ अगाडि नै हुनुपर्छ.
In 1 Thessalonians 1.
पहिलो थेसलोनीकी 1 अध्यायमा.
In verse 9 and 10.
अनि नौ र दस पदमा किनकि हामी तिमीहरू कहाँ कस्तो प्रकारले प्रवेश गर्यौं अनि जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नका निम्ति कसरी तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ सो कुरा तिमीहरू आफैले हाम्रो विषयमा बताउँछन् उहाँलाई उहाँले मरेकाहरूबाट भिन्ताउनु भयो अर्थात् यीशुलाई जसले हामीलाई पछि आउने क्रोधबाट छुटकारा दिनुहुनेछ दिनुहुन्छ
And so the first Christians were waiting for the Lord to come.
सुरुका क्रिश्चियनहरू चाहिँ प्रभु हामीलाई लिन आउनुहुन्छ भनेर पर्खिरहेका थिए
They were looking for that.
उनीहरू त्यसको बाटो हेर्दै थिए
They were not looking for the Antichrist. In 2 Timothy 4:8.
अब उपरांत मेरा लागि धार्मिकताको मुकुट राखिएको छ जो चाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ र मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुन्छ दिनुहुनेछ
त्यसैले
हामीले उहाँको आगमनलाई हामीले प्रेम गर्नुपर्छ
In Titus 2:11.
And Titus 2:11. Titus
3:11.
Titus 2:11-13 samma. Kinaki mukti lyaune parmeshwarko anugraha sabai manishharu kaha dekha pareko cha ra hamilai yo sikaucha अभक्ति र संसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम धार्मिकता र भक्ति साथ जिउनु पर्छ र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनु पर्छ
So, the true Christian life is to look for the glorious appearing of Jesus.
त्यसैले साँचो क्रिस्चियन जीवन भनेको यस्तो जीवन हो जसले चाहिँ प्रभु येशु ख्रीष्टको महिमित आगमनको लागि प्रतिबद्ध
छ. In Hebrews 9:28
अनि हिब्रूको 9:28 पदमा उसरी नै ख्रीष्ट पनि धेरैका पापहरू पोख्नका निम्ति एकपल्ट बलि चढाइनु भयो अनि उहाँको बाटो हेर्नेहरूका मुक्तिका निम्ति उहाँ दोस्रो पटक बिना पाप देखा पर्नुहुनेछ
त्यसैले
स्वर्ग क्रिस्चियनहरूले चाहिँ उहाँको आगमनको बाटो हेर्दै जिउँथे
And that's how we should live. We don't know when he will come for us. And we need to be ready at all times. And that's an important doctrine. Now, we're looking at the prophecies being fulfilled today. And there's the apostasy today.
आज चाहिँ हामी त्यो सत्यलाई त्याग्ने काम भइरहेको देख्छौँ
Now, there's another prophecy.
अब अर्को पनि छ भविष्यवाणी पुरा भइरहेको
And that is the European Union. What is that?
Okay, let's fix that.
Yes, European Union.
अर्को चाहिँ अब चाहिँ युरोपियन युनियन गर्दिनको बारेमा कुरा गर्दैछु
Let's look at Daniel chapter 2.
Daniel 2 अध्यायमा हेर्नुहोस् Daniel 2 अध्याय
And verses
31 through 44. 31 देखि 44 पदहरूसम्म. Daniel 2 को 31 देखि 44 पदहरू.
देखि 31 हे राजा तपाईले हेरिरहनुहुँदा हेर एउटा ठूलो मूर्ति त्यो ठूलो मूर्ति जसको चमक अति उत्तम थियो तपाईँको सामु खडा थियो अनि त्यसको रूप भयानक थियो त्यस मूर्तिको शिर उत्तम सुनको थियो त्यसको छाती र त्यसका पाखुराहरू चाँदीका थिए र त्यसको पेट र त्यसका तिग्राहरू पित्तलका थिए त्यसका खुट्टाहरू फलामका थिए र त्यसका पाहुहरू चाहिँ केही भाग फलामको र केही भाग माटाका थिए तपाईँले त्यही बेलासम्म हेरिरहनु भएको थियो जब एउटा ढुङ्गा कसैको हातहरू बिना काटियो जसले त्यस मूर्तिलाई त्यसका फलाम र माटोले बनेका पाहुहरूमा हिर्कायो र तिनलाई टुक्रा टुक्रा पारिदियो त्यसपछि फलाम माटो पित्तल चाँदी र सुन एकसाथ टुक्रा टुक्रा भए र ग्रीष्म ऋतुका खलाहरूको घुस झै भए अनि हावाले तिनलाई उडाएर लग्यो र ती थोकहरूका निम्ति कुनै ठाउँ पाइएन अनि जुन ढुङ्गाले त्यस मूर्तिलाई हिर्कायो त्यो ढुङ्गा एउटा ठूलो पहाड बन्यो र सम्पूर्ण पृथ्वीलाई भरिदियो सपना यही हो अनि हामी राजाको सामु त्यसको अर्थ बताइदिनेछौ हे राजा तपाईँ चाहिँ राजाहरूका राजा हुनुहुन्छ किनकि स्वर्गका परमेश्वरले तपाईँको राज्य अधिकार शक्ति र महिमा दिनुभएको छ हे राजा तपाईँ चाहिँ राजाहरूका राजा हुनुहुन्छ किनकि स्वर्गका परमेश्वरले तपाईँलाई राज्य अधिकार शक्ति र महिमा दिनुभएको छ अनि जहाँ जहाँ मानिसका सन्तानहरू मैदानका पशुहरू र आकाशका चराहरू बस्छन् ती सबै ठाउँहरू उहाँले तपाईँको हातमा दिनुभएको छ र ती सबैमाथि तपाईँलाई शासक तुल्याउनु भएको छ त्यो सुनको शिर तपाईँ नै हुनुहुन्छ अनि तपाईँपछि तपाईँभन्दा कमसल अर्को राज्य खडा हुनेछ अनि अर्को पित्तलको तेस्रो राज्य खडा हुनेछ जसले सारा पृथ्वीमाथि राज्य गर्नेछ अनि चौथो राज्य चाहिँ फलाम जस्तै बलियो हुनेछ किनकि फलामले टुक्रा टुक्रा पार्दछ र सबै कुराहरू दमन गर्दछ अनि जसरी फलामले सबै कुराहरू चुर चुर पार्दछ त्यसरी त्यसले टुक्रा टुक्रा पार्नेछ र चुर चुर पार्नेछ अनि जसरी तपाईँले पाहुहरू र औँलाहरू केही भाग कुमालेको माटाका र केही भाग फलामको देख्नुभयो त्यसरी नै त्यो राज्य विभाजित हुनेछ तरै पनि त्यसभित्र फलामको बल हुनेछ किनकि तपाईँले फलाम गिलो माटोसँग मिसिएको देख्नुभयो अनि जसरी पाहुहरूका औँलाहरू केही भाग फलामका र केही भाग माटाका थिए त्यसरी नै यो राज्य केही भाग बलियो र केही भाग कुटी जाने किसिमको हुनेछ अनि जसरी तपाईँले फलाम गिलो माटोसँग मिसिएको देख्नुभयो त्यसरी नै तिनीहरू मानिसका सन्तानसँग मिसिनेछन् तर जसरी फलाम माटोसँग मिसिँदैन त्यसरी नै तिनीहरू एकअर्कासँग टाँसिने छैनन् अनि ती राजाहरूका दिनहरूमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नष्ट हुने छैन अनि त्यो राज्य अरू कुनै जातिको हातमा छोडिने छैन तर त्यसले ती सबै राज्यहरू टुक्रा टुक्रा पारेर नाश गर्नेछ अनि त्यो सदा सर्वदा स्थिर रहनेछ
This is one of the great prophecies of the Bible.
बाइबल भनेको महान भविष्यवाणीहरूमध्ये एउटा हो.
And God gave the vision to Nebuchadnezzar.
यो दर्शन चाहिँ परमेश्वरले नबुकदनेस्सर राजालाई दिनुभएको थियो.
And he showed him the whole His future history of the world.
In परमेश्वरले उसलाई संसारको पुरै भविष्य इतिहास देखाउनुभयो.
Yeah, whole future. And he showed him there will be four great kingdoms coming to the world.
अनि उसलाई यो देखाउनुभयो कि संसारमा चाहिँ चार वटा ठूला ठूला राज्यहरू हुन्छ.
And he showed him a vision of this man.
अनि यो दर्शनमा चाहिँ उहाँले उसलाई एउटा मानिस देखाउनु भयो.
And the head was gold.
जसको शिर चाहिँ सुनले बनेको थियो.
The breast and arms were silver.
छाती र पाखुराहरू चाहिँ चाँदीले बनेका थिए.
And the belly and thighs were brass.
पेट र तिग्राहरू चाहिँ पित्तलले बनेका थिए.
And the legs were iron.
खुट्टाहरू चाहिँ फलामले.
And the feet were part iron and part clay.
अनि तलको त्यो औँलाहरू चाहिँ को भाग चाहिँ केही भाग माटो केही भाग फलाम मिसिएको थियो.
And Daniel was given the interpretation.
दानियललाई चाहिँ यसको अर्थ खुलाइदिनु भयो.
And he said this is four kingdoms.
अनि उसले भने यो चाहिँ चार राज्यहरू हुन्.
The head of gold was Babylon.
सुनको त्यो टाउको चाहिँ बेबिलोन राज्य हो.
Nebuchadnezzar's kingdom.
जुन चाहिँ नेबुकदनेस्सरको राज्य हो.
Maybe tomorrow night we see some of that.
सायद भोलिको साँझ चाहिँ त्यसको बारेमा केही हामी चित्र हेर्ने छौँ.
And then after him would come the Medo-Persian kingdom.
अनि उसपछि चाहिँ मादी फारसीको राज्य आउनेवाला थियो.
Its kingdom of silver.
त्यो चाहिँ चाँदीको राज्य.
And after that would come the Greek.
अनि त्यसपछि चाहिँ ग्रीक राज्य आउनेवाला थियो.
And that was the brass.
त्यो चाहिँ पित्तलको राज्य.
And then would come the Roman Empire.
त्यसपछि चाहिँ रोमी साम्राज्य.
The legs of iron.
त्यो चाहिँ फलामको खुट्टाहरूको राज्य.
Two legs.
दुईटा खुट्टाहरू.
And there were two parts to the Roman Empire, east and west.
अनि हुन पनि रोमी साम्राज्यको दुईटा भाग थियो, पूर्वी र पश्चिम.
That's history.
त्यो चाहिँ इतिहासमा भइसक्यो.
But Daniel saw that the fourth kingdom would continue to exist until Jesus comes.
So Daniel le yo dekhyo ki tyo chautho rajya chai rahirahne cha jab sama Yesu feri aunu hunna.
But we know the Roman Empire ended.
Tara hamlai thaha cha ki Romi samrajya ta anta bhayeko thiyo.
So how can it still be in the world when Jesus comes?
त्यसले फेरि यीशु फर्केर आउनु हुँदाखेरि त्यो बेलासम्म पनि यो रोमी साम्राज्य कसरी संसारमा हुनेछ त?
Because it will have a new form.
किनभने त्यो चाहिँ एउटा नयाँ रूपमा फेरि देखा पर्नेछ.
And that is described in the feet of part clay, part iron.
अनि त्यो कुरा चाहिँ फलाम र माटो मिसिएको त्यो खुट्टाको भागहरूले जनाउँदछ.
See, that's the part that is destroyed when Jesus comes. Verse 44.
किनभने 44 पद अनुसार चाहिँ त्यो भागमा नै प्रभु यीशुको आगमनमा प्रहार गरिनेछ र नाश गरिनेछ भन्ने उल्लेख छ.
Now verse 45.
45 पदमा पढ्नेछौँ. तपाईँले कसैका हातहरू बिना पहाडबाट त्यो ढुङ्गा काटिएको देख्नुभयो र त्यसले फलाम पित्तल माटो चाँदी र सुनलाई टुक्रा टुक्रा पार्यो. यसकारण महान परमेश्वरले राजालाई यसपछि के हुने हो सो थाहा दिनुभएको छ अनि यो सपना पक्का हो र यसको अर्थ निश्चित छ. यो चाहिँ ख्रीष्टको पुनरागमनको बयान हो.
And so this fourth kingdom will still be in the world then.
त्यसैले त्यो घडीमा चाहिँ यो चौथो राज्य त्यस बेलासम्म पनि हुनेछ.
It's the kingdom of the Antichrist.
त्यो चाहिँ ख्रीष्ट विरोधीको राज्य हो.
And it will be part strong, part weak.
त्यो चाहिँ के अंश बलियो हुनेछ के अंश चाहिँ कमजोर हुनेछ.
And the world is preparing for this.
अनि संसार यसको लागि तयारी हुँदैछ.
And we see the Roman Empire, the main part was Europe.
अब रोमी साम्राज्यको मुख्य भाग भनेको चाहिँ युरोप थियो.
And so the Antichrist will come from Europe.
त्यसैले ख्रीष्ट विरोधी युरोपबाट नै निस्कनेछ.
And that will be the headquarters of his kingdom.
अनि उसको राज्यको मुख्य केन्द्र कार्यालय चाहिँ युरोप नै हुनेछ.
And we see in our lifetime that Europe has united.
अनि हाम्रो जीवनकालमा सुकुरा देखेको छौ कि युरोप चाहिँ एकीकृत हुन गएको छ.
Very important thing.
एकदम महत्त्वपूर्ण कुरा.
And they even have a symbol of the Tower of Babel.
अनि उनीहरूले चाहिँ बाबेलको धरहरालाई आफ्नो चिन्हको रूपमा पनि प्रयोग गरिरहेका छन्.
This is an advertisement they published a few years ago.
अब यो युरोपेली संघले केही वर्ष अगाडि विज्ञापनमा छापेको एउटा चित्रमा देखाउन लागेको छ.
It's all about unity.
यो चाहिँ खालि एकीकरण हुने विषयमा रहेको छ.
Says Europe, many tongues, one voice.
यो विज्ञापनमा यस्तो लेखेको छ, युरोप धेरै भाषाहरू तर एउटै स्वर.
And they have a picture of the Tower of Babel.
अनि बाबेलको धरारको चित्रलाई चाहिँ उनीहरूले प्रयोग गरिरहेको छ.
And so even they are saying that we're trying to do what they did in that day.
उनीहरूले आफै के भन्दैछ भने बाबेलको समयमा जे गर्न लागिरहेको थियो त्यही कुरा हामी अहिले गर्न लागिरहेको छौँ.
We want to unite them, all the people.
हामी सबै जातिहरू एक हुन चाहन्छौँ.
And the Antichrist will come and he will be the ruler of the world.
अनि ख्रीष्ट विरोधी आउनेछ त्यसबेला अनि सारा संसारको शासक बन्नेछ.
And the world is getting ready for that.
संसार यसको लागि तयारीमा छ.
That's a very important prophecy. We could spend the whole time on that one prophecy.
यो एक महत्त्वपूर्ण भविष्यवाणी हो कि हामीले यो पुरै समय चाहिँ यही मात्र अध्ययन गरेर पनि बिताउन सक्छौँ.
But just one thing, the uniting of Europe is a sign of the times.
र यति कुरा भन्नु भएलाई कि युरोप एकीकरण हुन चाहिँ यो समयको चिन्ह हो.
And then there's another prophecy.
अब अर्को पनि भविष्यवाणी छ.
And we look back at Revelation 18.
अनि हामी चाहिँ फर्केर फेरि प्रकाशको अब 18 अध्यायमा पढ्दैछौँ. प्रकाशको 18
What are we going to do with this Babylonian commercialism? Business, buying, selling, global buying and selling. Okay. In Revelation 17 and 18, we see the kingdom of the Antichrist.
प्रकाशको 17 र 18 अध्यायमा चाहिँ ख्रीष्ट विरोधीको राज्यको बयान छ.
The religious part and the business part.
यसमा चाहिँ दुईटा भाग छ. एकातिर चाहिँ धार्मिक पक्ष छ भने अर्कोतिर चाहिँ वाणिज्य अथवा आर्थिक पक्ष पनि छ.
In Revelation 18 is the business part.
अब 18 अध्याय चाहिँ त्यो व्यापार अथवा वाणिज्यको पाटा हो.
So let's read part of this chapter.
त्यसैले यो अध्यायको केही भाग पढ्नेछौँ.
Revelation 18, 1 through 3.
Prakash Atharapa 8, 18.
And verses 9, verses 12 to 15, and verses 22 and 23.
प्रकाश 18 एकदेखि 3. अनि यी कुराहरूपछि मैले ठूलो अधिकार भएको अर्को स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखेँ. अनि उनको महिमाले पृथ्वी झलमल्ल भयो. अनि उनी ठूलो स्वरले यसो भन्दै शक्ति साथ कराए, महान बेबिलोन ढल्यो ढल्यो र दुष्ट आत्माहरूको वासस्थान, हरेक अशुद्ध आत्माको कैदखाना र हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएको छ. नौ पद. अनि त्यससँग व्यभिचार गर्ने र सुख विलासमा बस्ने पृथ्वीका राजाहरूले जब त्यसको जल्दै गरेको धुवा देख्नेछन् तब त्यसको पीड़ाको डरले टाढैमा उभिएर यसो भन्दै त्यसका लागि रुनेछन् र त्यसका लागि विलाप गर्नेछन्. बाह्रदेखि पन्ध्र फेरि. माल सामान, सुन चाँदी, रत्नहरू, मोतीहरू अनि मिहिन मलमल, वैजनी कपडा, रेशम, सिन्दुरे कपडा अनि सबै सुगन्धित काठ र हात्तीका दाँतका हर किसिमका बर्तन, बहुमूल्य काठ अनि पित्तल, फलाम, संगमरमरका हर किसिमको बर्तन अनि दालचिनी धूप सुगन्धी तेल लोबान अनि मध्य तेल मैदा गहुँ अनि गाईबस्तु भेडा बाख्राहरू घोडाहरू रथहरू अनि दासहरू र मानिसका प्राणहरू तेरो प्राणले लालसा गरेका फलहरू तबाट गएका छन् अनि सबै स्वादिला र चम्किला कुराहरू तबाट गएका छन् र तैले तिनलाई कहिल्यै कुनै रीतिले पाउने छैनस्। त्योद्वारा धनवान भएका यी कुराहरूका व्यापारीहरू त्यसको पीडाको डरले रुँदै विलाप गर्दै र यसो भन्दै टाढैमा उभिने छन्। 22 र 30 पद अनि तमा फेरि वीणा बजाउनेहरू गायकहरू बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूको आवाज कहिल्यै सुनिने छैन अनि कुनै पनि कलाको कुनै कलाकार तमा फेरि कहिल्यै पाइने छैन अनि जाँतोको आवाज पनि तमा फेरि कहिल्यै सुनिने छैन अनि बच्चीको उज्यालो पनि तमा फेरि कहिल्यै चम्कने छैन अनि दुलाहा र दुलहीको आवाज पनि तमा फेरि कहिल्यै सुनिने छैन किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला मानिसहरू थिए किनभने तेरा तुनामुनाद्वारा सबै जातिहरू धोकामा पारेका थिए।
This is from him.
Quarter up.
Okay. So, we see the whole world buying and selling. And that has been the one of the main characteristics of Babylon from the beginning.
बेबिलोनको मुख्य चरित्र यो नै रहेको छ।
Idolatry, buying and selling.
मूर्ति पूजा एकतिर अर्कोतिर चाहिँ किनबेच व्यापार।
And the word of God is saying that in the last times we will see this.
अनि परमेश्वरको वचनले हामीलाई बताउँदैछ कि अन्तिम दिनहरूमा चाहिँ यी कुराहरू देखिनेछ।
That was the characteristic of the ancient kingdom of Tyre.
प्राचीन राज्य टुरस अथवा टायरको चाहिँ चरित्र पनि यस्तो थियो।
The Phoenician Empire,
जो चाहिँ फोनिसियनको साम्राज्य थियो।
That's where Ahab's wife Jezebel came from.
अहाबको श्रीमतीको माइती त्यही थियो।
Her father was the king of Tyre and Sidon.
जेजेबेलको बुवा चाहिँ टायर र सिडोनका राजा थिए।
Very rich.
एकदम धनी।
Very powerful.
एकदम शक्तिशाली।
They had ships that went all over that part of the world, buying and selling.
त्यो संसारको सबै ठाउँहरूमा चाहिँ जाने उनीहरूको चाहिँ जहाजहरू थिए जसद्वारा उनीहरूले चाहिँ व्यापार गर्थे।
This was 2,500 years ago, more than.
यो त 2,500 वर्षभन्दा पनि अगाडिको कुरा गर्दैछु म।
And they had big ships.
ठुला जहाजहरू थियो उनीहरूको।
And they had business ships and they had military ships.
अनि उनीहरूको दुई खालको जहाजहरू थिए, एउटा चाहिँ व्यापार गर्ने जहाज, अर्को चाहिँ सेनाको जहाज।
And they would go and they would establish towns in many places and they would sell, buy and sell.
अनि उनीहरू चाहिँ जान्थे र ठाउँ ठाउँमा उनीहरू चाहिँ बस्तीहरू बसाल्थे अनि त्यहाँ चाहिँ उनीहरूले किन बेच व्यापार गर्थे।
They made very beautiful things.
एकदम सुन्दर कुराहरू उनीहरूले चाहिँ बनाउँथे।
We read about it in Ezekiel 28:7.
यसको बयान चाहिँ इजिकियल 27 अध्यायमा गरिएको छ।
God, Ezekiel even tells us about her ships.
Ezekiel le uniharko jahaz ko bare ma samet batayeko cha.
Tyre was only an island, small island.
Tyre ta kewal euta sano taku matra thiyo.
But it was very amazing people. And here we read about them. Well, let's read the whole thing.
Ezekiel 27 अध्याय अनि परम प्रभुको यसो भन्ने वचन म कहाँ आयो अनि तिमीले हे मानिसको छोरा टायरका निम्ति एउटा विलाप गीत गाऊ र टायरलाई भन त जो समुद्रको मुखतिर बस्छेस जो धेरै टापुहरूका निम्ति मानिसहरूको व्यापारी होस् प्रभु यहोवा भन्नुहुन्छ हे टायर म सुन्दरतामा सिद्ध छु भनी तैले भनेकी छस् तेरा सिमानाहरू समुद्रको बीचमा छन् तँलाई बनाउनेहरूले तेरो सुन्दरता सिद्ध पारेका छन् तिनीहरूले तेरा जहाजका सबै फल्याकहरू सिनारका सल्लाहहरूका बनाएका छन् तेरा निम्ति मस्तुलहरू बनाउन तिनीहरूले लेबानोनबाट देवदारहरू लिएका छन् तिनीहरूले तेरा बाहनाहरू बासानका फलाटहरूका बनाएका छन् अश्शूरीहरूको समुदायले तेरा मेचहरू कित्तिमका टापुहरूबाट ल्याएका हात्ती दाँतले बनाएका छन् मिश्रबाटको कारचोपी मिहिन मलमल चाहिँ तेरो पालको रूपमा तैले फैलाइस् एलिसाका टापुहरूको निलो र बैजनी कपडाले चाहिँ तँलाई ढाकिदिन्थ्यो सिडोन र अरबाबका बासिन्दाहरू चाहिँ तेरा खियाउनेहरू थिए हे टायर तमा भएका तेरा बुद्धिमान मानिसहरू चाहिँ तेरा जहाज चालकहरू थिए गबलका बुढा प्रधानहरू र त्यसका बुद्धिमान मानिसहरू चाहिँ तेरा जहाज टालटुल गर्नेहरू थिए तेरा व्यापारका मालहरू चलाउनलाई समुद्रका सबै जहाजहरू र तिनका नाविकहरू तमा थिए फारस लुत र पुतका मानिसहरू तेरो सेनामा तेरा योद्धाहरू थिए तिनीहरूले ढाल र टोप तमा झुन्ड्याइए तिनीहरूले तेरो शोभा बढाए चारैतिर तेरा पर्खालहरूमाथि तेरो सेनाको साथमा अर्वतका मानिसहरू थिए र तेरा धराहराहरूमाथि चाहिँ गम्मादीहरू थिए तिनीहरूले आफ्ना ढालहरू चारैतिर तेरा पर्खालहरूमा झुन्ड्याए तिनीहरूले तेरो सुन्दरता सिद्ध पारेका छन् सब प्रकारका धन सम्पत्तिको प्रशस्तताले गर्दा टार्सिस तेरो व्यापारी थियो तिनीहरूले चाँदी फलाम रङ र सिसासँग तेरा मालहरू साटे याबान तुबल मेसेक तिनीहरू चाहिँ तेरा व्यापारीहरू थिए तिनीहरूले मानिसको प्राणहरू र पित्तलका भाँडाकुँडाहरूसँग तेरो व्यापारका मालहरू साटे तोगरमाको घरानाले घोडाहरू घोडचरीहरू र खच्चरहरूसँग तेरा मालहरू साटे ददानका मानिसहरू तेरा व्यापारीहरू थिए धेरै टापुहरू तेरो हातका व्यापारी स्थलहरू थिए तिनीहरूले त कहाँ हात्ती दाँतका सिंहहरू र आबनुसका काठ उपहार स्वरूप ल्याउँथे तेरा बनाएका मालतालको प्रशस्तताको कारणले आराम तेरो व्यापारी थियो तेरा मालहरूको सट्टामा तिनीहरूले हरित मणि बैजनी कपडा कारचोपी वस्त्र मिहिन मलमल लुगा र लालमणि दिन्थे यहुदा र इजरायल देश चाहिँ तेरा व्यापारीहरू थिए तिनीहरूले तेरो बजारमा मिन्नित र पन्नकको गहुँ साथै मह तेल र मलमसित व्यापार गर्थे तेरा बनाइएका मालतालको प्रशस्तता र तेरा सबै धन सम्पत्तिको प्रशस्तताको कारणले दमस्कस चाहिँ हेलबोनको दाखमध्य र सेतो ऊन ल्याउने तेरो व्यापारी थियो बदान र याबानले आउजाउ गर्दै तेरा मालहरू व्यापार गर्थे तेरो बजारमा टल्किने फलाम तेजपात र बोझो थियो ददान तसित रथहरूका निम्ति बहुमूल्य कपडाहरूको व्यापार गर्थे अरब साथै केदारका सबै शासकहरूले चाहिँ तसित भेडाका पाठाहरू थुमाहरू र बोकाहरूको व्यापार गर्थे यी चिजबीजहरूको सम्बन्धमा तिनीहरू तेरा व्यापारीहरू थिए सभा र रामाका व्यापारीहरू चाहिँ तेरा व्यापारीहरू थिए तिनीहरूले तसित सबै प्रकारका प्रमुख मसलाहरू सबै बहुमूल्य पत्थरहरू र सुनसित तेरा मालहरू साटे हारान कन्नी अदन सभाका व्यापारीहरू असुर र किल्मत तेरा व्यापारीहरू थिए तिनीहरू तेरा व्यापारका सामानहरू मध्ये सब प्रकारका चिजहरूका जस्तै निलो कपडा कारचोपी वस्त्र र डोरीहरूले बाँधिएका र देवदारले बनेका दानी वस्त्रका सन्दुकहरूका व्यापारीहरू थिए तार्सिसका जहाजहरू तेरा व्यापारका मालहरू ढुवानी गर्नेहरू थिए अनि त भरपूर भइस र समुद्रहरूको बीचमा त अति महिमावान भइस तेरो खियाउनेहरूले तँलाई गहिरा गहिरा पानीभित्र ल्याएका छन् पूर्वी हावाले तँलाई समुद्रहरूको बीचमा तोडिदिएको छ तेरो विनाशको दिनमा तेरो धन सम्पत्ति तेरा मालहरू तेरा व्यापारका सामानहरू तेरा नाविकहरू तेरा जहाज चालकहरू तेरा जहाज टालटुल गर्नेहरू तेरा व्यापारीहरू तँभित्र भएका तेरा सबै योद्धाहरू र तेरो बीचमा भएका तेरो सारा जमात समुद्रहरूको बीचमा पर्नेछन् तेरा जहाज चालकहरूको चित्कारको आवाजले वरिपरिका ठाउँहरू हल्लनेछन् अनि सबै वाहना चलाउनेहरू नाविकहरू समुद्रका सबै जहाज चालकहरू आफ्ना जहाजहरूबाट ओर्लनेछन् तिनीहरू जमिनमाथि उभिनेछन् अनि तिनीहरू आफ्नो स्वर उचालेर तेरा निम्ति चिच्याउनेछन् टुटी टुटी रुनेछन् र आफ्ना टाउकाहरूमाथि धुलो हाल्नेछन् तिनीहरू खरानीमा लडीबुटी गर्नेछन् अनि तेरा निम्ति तिनीहरूले आफ्ना टाउको बिल्कुलै तालुफेले बनाउनेछन् र भाङ्राको लुगाले आफ्नो कम्मर कस्नेछन् अनि
buying and selling all over the world. Making all these beautiful things. Carrying them everywhere in ships. And that was 2,500 years ago. And that's the spirit of Babylon. And it goes together with idolatry. Look at Mark chapter 7.
Mark 7, yes.
Jesus said that idolatry and... Wait a minute. Matthew 7, Mark 7, verses 20 through 23.
Mark 7, yeah, go by the peace for the...
20 through 23.
Oh,
this again. Let's read that.
अनि उहाँले भन्नुभयो मानिसबाट जे बाहिर निस्कँदछ त्यसैले मानिसलाई अशुद्ध पार्दछ किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार परस्पिगमन व्यभिचार हत्या चोरी लोभ दुष्टता छल कामुकता कुदृष्टि निन्दा घमण्ड मूर्खता निस्कँदछ ती सबै खराब कुराहरू भित्रबाट निस्कँदछन् र मानिसलाई अशुद्ध पार्दछ
man's sinful heart.
It's one of the
sins.
Wanting
more
and more.
And the Bible says that covetousness is the Bible says that covetousness and idolatry go together.
And Bible is saying लोभ भन्ने कुरा र मूर्ति पूजा भन्ने कुरा चाहिँ सँगसँगै जाने कुरा हो
Look at Colossians 3 verse 5
एकछिन कलसी 3 को 5 पदमा हेर्नुहोस् कलसी 3 को 5
For some, this kalam, prithvimahi bhaika timiruka angahulai mara, bebisar, ashuddhata, prabalvasana, kuicha, rolobla, josai, murti puja ho.
So, covetousness is idolatry. How can that be? The idolatrous person, the covetous person, and the idolatrous person are the same. What is idolatry? Putting something in the place of God. And that is what covetousness is. It is putting something before God. It's not wrong to have money. It's not wrong to have things. But it's wrong to put anything before God. But the covetous person puts the things before God's will. Jesus said, seek first the kingdom of God. But the sin of the rich man, look at the sin of the rich man,
Luke 12:21.
So is he that layeth up treasure for himself and is not rich toward God. He lives for himself. He is not rich toward God. What does that mean? Rich toward God. Anybody have an idea? Rich toward God. Yeah, they have faith, but... Yeah, for sure. You must have faith to be rich toward God. What else does it mean?
To grow in the knowledge of God, he said.
Yeah. What does it mean?
To work for a reward.
Yeah, what else do you think
of this? Bichar karnu sa, hajur?
Yeah, I think that's the main meaning. It's to put God first. It's to
mukhya artha chai.
Spend your time, spend your life toward him.
Yemi, oh, arthat tapaiko samay tapaiko purai jivan waha kai ninti bhanera prayog garna.
Rich means whatever you have.
Dhan bhaneko aafusanga je cha tyasko kura gareko.
We all have time.
Hami sabaisanga samay cha.
We all have the body.
Sabaisanga euta sharir cha.
We all have some gifts.
Hami sabaisanga kehi kehi dan, seep,
whatever you have, that's your riches.
Whatever
you have. So it means giving that to God. That's being rich to God. Instead of giving to yourself or giving to something else. Look at 1 Timothy chapter 6.
It's
not wrong to be rich.
Dhani hunu galat hoina.
First Timothy 6, verses 17 through 19.
पहिलो तिमोथी 6 अध्याय को 17 देखि 19 पद हो.
पहिलो तिमोथी 6 को 17 देखि 19. जो यस संसारमा धनवान छन् तिनीहरूलाई बडा आज्ञा देऊ, तिनीहरू अभिमानी नहोउन्, न त चञ्चले धनमाथि भरोसा राखुन्, तर जिउँदो परमेश्वरमाथि राखुन्, जसले हाम्रा आनन्दको निम्ति हामीलाई सब थोक प्रशस्त गरिदिनुहुन्छ, र तिनीहरूले भलाइ गरून्, असल कामहरूमा धनवान होउन्, बाँडचुड गर्नका निम्ति तत्पर र दिनका निम्ति इच्छुक होउन्, पछि आउने समयका लागि तिनीहरूले आफ्ना निम्ति असल जग जोह गरिराखुन् र तिनीहरूले अनन्त जीवनलाई पक्रिराखुन्.
And so here is the teaching for the rich. So what does God say to them?
It
says, do not trust in those riches.
It
says, give. Be ready to give. If no one had any money, no one could give. The rich person should be giving. It says God has given us all things to enjoy. God gives us things.
Permission and my thoka dinunsa.
And it says in verse 19 to lay up for the future.
And you nice for my son. I wish you for that it's saying.
But that's not talking about this life, that's talking about the next life.
But you wish you for my son. Ye jivan lai jo gar mani hai. Tala.
The more you have, the more you can give. And if you give to God, He's going to give it back. Jesus said, lay up treasures in heaven. That's what God says to the rich person. But what is covetousness? It is wanting something that you do not have. And not using the godly way to get that. It's not wrong to want something. Say, you want a motorcycle.
Or
a bicycle. It's not wrong. But how should you get it? You could steal it. Many people steal motorcycles today. Is that the way to get it? You could say, well, I like Brother Cloud's motorcycle. I'll take it. No, that's not the way. Now, God says you cannot do that. If you steal, that is a sin. But if you say, I'm going to work, I'm going to work hard, I'm going to save money and buy one, that's not wrong. As long as you're serving God. Putting Him first. And you're walking in His will. And you have His blessing. That's not wrong. But if you say, well, that person, he has many things. I'll take some of that. That's stealing. If it belongs to someone else, it is not yours. To take it is stealing. And you say, well, but he's rich. But that's not your business. That's not your business. The rich man has his business, the poor man has his business. This is very important. We can say, well, they don't need all of that. Maybe, but that's not your business. That's God's business. What is your business? Your business is to obey God. It's not wrong to work and to make money. In fact, God says we should do that. Ephesians 4:8. Verse 8. No. What am I doing? And so we should not stop stealing.
This is the certain person.
And work.
And can learn person.
So we can learn how to give.
Taki hami dina lai hami sikna sakau.
God commands that.
But me shule tete aki lai hami sa.
In 2 Thessalonians 3:10.
Dosro Thessaloniki tina lai dos forma.
So God commands us to work. In 1 Timothy 5:8. And so God says we should work, take care of our business. Take care of our families. Learn how to give. That's God's commandment. But we cannot put anything before God. That's idolatry. And this is so important because many, many believers commit this sin. We've been working on this new church for about 9 years. And more than 10 years. And God has saved many men. But many of them have put their business and the world's business before God.
And
so they have not done God's will. It's been very sad. It's sad to God. He commands us to give ourselves to Him, to put His yoke upon
Him.
To seek His will, to do His work in this world. We are the ambassadors of Christ. And that is every believer. I'm talking about young men that are not faithful to church because they're too busy. And I'm talking about young men that go overseas because they want to make a lot of money.
That's
why people go overseas. But most of them do not serve Christ there. Who are they serving? They even leave their families. Leave their families. What about the children? Who's training them? What about the wife who's helping her? Many times they leave the wife with unbelievers even. That's not God's way. That's not God's way. And they are not putting Christ first. They're not living by faith. That's the way of the Hindu. And they're not walking carefully according to God's word. And so, what happens to God's work in Nepal? It's always weak. Christ saves and He saves and He saves people. There should be many workers. Every village should hear by now. But it hasn't happened. Because the people are giving more attention to their own business than to God's business. That's idolatry. Can a Christian be an idolater?
Christian multi puja hun sakcha?
Of course.
Awashya sakcha.
Look at 1 John.
Pahilo Yohanna ma hernus.
At the very end of the book, 1 John.
Pahilo Yohanna patra, pachhadi patti.
Last verse.
Antim pad. Yo. Pachhadi. Antim pad. Pahilo Yohanna. Pachko. Ekkais.
Little children, keep yourselves from idols.
Hey, son and I to go. I feel like Murti or Batazuela.
We don't worship Ganesh or Hanuman.
I'm a Christian. Ganesh, Hanuman, who's a Gardeno.
But anything that comes before Christ is an idol.
But when anybody could have Zunzai Christ, Banda, Paydas Kamara, he's a Timurtio.
And that's the spirit of the age, the business, the business.
And you, को आत्मा नै यही हो व्यापार व्यापार व्यापार
the buying and the selling
यो किन्ने अनि बेच्ने कार्य
these big international companies
एकदम ठुला ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू
these companies do not love God
ती कम्पनीहरू परमेश्वरलाई प्रेम गर्दैन
they're idolatrous
उनीहरू मूर्ति पूजकहरू
They're Babylonian.
उनीहरू बाबिलोनी आत्मा
सर्वहरूसँग the companies like well any of them the big international companies they try to get people to be covetous
उनीहरूले चाहिँ मानिसहरूलाई लोभ गरून् भन्ने खालको आत्मा फैलाउँदैछन्
they put the advertisements on television everywhere
जहाँ तहीँ टिभीहरूमा उनीहरूको विज्ञापनहरू उनीहरूले प्रसारण गरिरहेका
you need these things you must have these things
विज्ञापनद्वारा उनीहरूले के भनिरहन्छ नि तिमीलाई यो चाहिन्छ तिमीले यो पाउनुपर्छ भनिरहन्छ
if you have these things you will be happy
अनि उनीहरूले विज्ञापनमा भन्छ यो पायो भने यी कुराहरू पायो भने तिम्रो जीवन
हुन्छ that's a lie
त्यो झुटो हो
The richest people in the world are unhappy.
संसारको सबैभन्दा धनवानहरू उनीहरू बेखुसी छन्.
Many times they kill themselves.
धेरै पटक उनीहरूले आत्महत्या गरेर मरेको
छ. The movie stars and all of the popular people, they're not happy.
त्यो फिल्मको नायक नायिकाहरू पनि एकदम प्रख्यात व्यक्तिहरू उनीहरू बेखुसी छन्.
It's all a lie.
सब झुटो हो त्यो.
And it's the spirit of the age, the spirit of the Antichrist working in the world.
अनि यो चाहिँ अहिलेको यो समय यो युगको आत्मा फैलिरहेको यो चाहिँ ख्रिस्ट विरोधीको आत्मा फैलिरहेको
And God's people need to go away from that.
परमेश्वरको जनहरू चाहिँ त्यसबाट टाढा बस्नुपर्छ
It's controlled by the devil.
यो पुरै प्रणाली शैतानद्वारा नियन्त्रित छ
Look at Revelation 18:23.
प्रकाशको 18 23 पदमा हेर्नुहोस् अनि भक्तिको उज्यालो पनि तम फेरि कहिल्यै चम्कने छैन नि दुलह र दुलहीको आवाज पनि तम फेरि कहिले सुनिने छैन किनकि तेरा व्यापारीहरू पृथ्वीका ठुला मानिसहरू थिए किनभने तेरा टुनामुनाद्वारा सबै जातिहरू थोकामा परेका
थिए
शैतानिक हो
And that's the spirit that's operating in the world.
अनि यो आत्मा ले संसार भरि काम गरिरहेको छ.
We cannot go out of the world.
अब संसारलाई छोडेर हामी जान सक्दैनौ.
But we must not follow the spirit of the world.
तर संसारको आत्मालाई चाहिँ हामीले पछ्याउन हुँदैन.
We must not follow the way of the world.
संसारको मार्गलाई पछ्याउन हुँदैन.
In the Roman Empire, the people thought the Christians were very strange.
रोमी साम्राज्यमा क्रिस्चियनहरूलाई हेरेर त्यहाँका मानिसहरूले अनौठो यिनीहरू मानिसहरू हुन् भने
That's the way the world should look at us.
संसारले हामीलाई त्यस्तै सोच्न ठिक हो.
We're strange because we follow a better way, a different way.
उनीहरूको आँखामा हामी अनौठा छौँ किनभने हामी बेग्लै हामी सर्वोत्तम मार्ग पछ्याउँछौँ.
But they don't know where they're going.
उनीहरू त कहाँ जाँदैछन् तिनीहरूलाई थाहा छैन
We know where we're going.
हामीलाई थाहा छ हामी कहाँ जाँदैछौँ
We have a better way.
हामीसँग उनीहरूको भन्दा उत्तम मार्ग
The way of Christ is a better way.
ख्रिस्टको मार्ग चाहिँ उत्तम मार्ग हो
And our home is not in this world.
अनि हाम्रो घर चाहिँ यो संसारमा होइन
So we must be different.
त्यसैले हामी फरक हुनै पर्छ
And that's walking by faith.
अनि त्यो चाहिँ विश्वासद्वारा हिँड्नु हो
What is faith? Faith comes by hearing and hearing by the word of God.
विश्वास के हो विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा
Romans 10:17
10:17 को 17
To obey God's word is faith.
परमेश्वरको वचन पालन गर्नु नै विश्वास हो
And make your decisions according to God's word.
अनि तपाईँको निर्णयहरू चाहिँ परमेश्वरको वचन अनुसार निर्णय गर्नुहोस्
I preach this all the time.
म यो कुरालाई चाहिँ बारम्बार प्रचार गरिरहेकै हुन्छ
Because I believe it's one of the most important things we have to learn in Nepal.
किनभने नेपालमा हामीले सिक्नुपर्ने कुराहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरामध्ये यही नै हो
Or anywhere.
अन्य ठाउँहरूको लागि पनि यो साँचो हो
When God saved me, I did not know how to live.
परमेश्वरले जब मलाई बचाउनु भयो
But I knew that the Bible is the Word of God. And I wanted to learn God's way. And I knew that I needed the church. And so I never missed any church meetings. Never. I needed to be there. I have to learn God's will. Where am I going to find that? The church. So I have to be there. So I would not get a job that would cause me to miss church. I learned that from the Bible. Put God first and He will bless you and bless you and bless you.
Is it true?
True. Some of you have tested that. Not follow the way of Babylonian commercialism. Not to love the creation more than the Creator. The Creator is very wonderful. He made you. Every little part.
Psalm
139 says that He planned that. He made everything. He made the seed so that it can grow the corn. And make many new corns. Everything shows us something about God. These are the things, but God is the Creator. And so, the spirit of the age is idolatry and covetousness. And we must walk a different way. Learn how to work. Learn how to give. Learn how to put Christ first. And Jesus gave the promise. Seek ye first the kingdom of God and His righteousness. And all these things shall be added unto you. It's true. You can prove it. You have a choice. You can walk in a new way. Or you can walk in the old way of the world. The new way is the way of blessing. So one more verse I want to read as we close this session. Proverbs
23:5.
Wilt thou set thine eyes upon that which is not? Riches certainly make themselves wings. They fly away as an eagle toward heaven.
Ke timile afna aha tesmati lagansa jo kei pani hoina. Kinabhane nischay dhanle afna lagi pakhetaru banaucha. Tyo chil chai akash tira udera jancha.
Everyone wants to be rich. The Bible says it's not wrong to be rich. But it's wrong to desire to be rich. The Bible says the love of money is the root of all evil. God being my witness, I never wanted to be rich. Since in my Christian life.
परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि म क्रिश्चियन भएदेखि कहिले पनि म धनी हुन चाहिँ
I'm not sought after riches.
मैले धनको पछि लागेको छैन.
The love of money is the root of all evil.
पैसाको प्रेम नै सबै खराबको जरा हो.
Riches are uncertain.
धन सम्पत्ति ज्यादै अनिश्चित हुन्छ.
They come, they go.
त्यो आउँछन् जान्छन्.
There's many promises that people make.
मानिसहरुले थुप्रै प्रतिज्ञाहरु गर्ने गर्छन्.
And they say, if you will do this business, you get rich.
यो व्यापार तिमीले गरे भने तिमी धनी हुन्छ.
If you will go overseas in this job, you will be rich.
विदेशमा यो काममा तिमी गयो भने तिमी धनी हुन्छ.
Maybe not a millionaire, but you'll be rich. You have a lot.
करोडपति त होइन, तै पनि थुप्रै पैसा पाउँछ.
But usually it's a lie. This thing of going overseas is a problem. I believe. I've been watching, praying. I think it's a problem. What do we need? Workers in God's harvest. This harvest.
You possible.
And usually they borrow a lot of money.
And you'll be this generation prayer, so to prove paisa chai unharle dinincha.
See, if someone says you're gonna make a lot of money but you have to borrow a lot of money, that's strange.
Yeah, because it doesn't happen, sir. Tapaile thuprai paisa kamaunu hunecha yasma. Tara सुरुमै तपाईँले थुप्रो ऋण लिनुपर्छ भने त्यो त अनौठो कुरा हो नि.
Yeah, that's strange.
त्यो चाहिँ अनौठो कुरा हो.
And usually it doesn't work.
प्रायःजसो त्यो सफल हुँदैन फेरि.
You work hard and spend months and months or a year.
अनि बेसरी मरिमरी काम गर्नुहुन्छ र महिनौ वर्षौँ लगाएर.
And then pay off the debt.
अनि बल्ल बल्ल ऋण तिर्नुहुन्छ.
Then you don't have anything. One lady's husband recently is going back overseas. And she has to work and do many jobs.
And so I said,
why? I thought he was making lots of money. But he doesn't have any money. He doesn't have any money. If you put Christ first, your life will be different. And you will have blessings and they will not be curses. See, even the blessing of the world is a curse. Comes with the curse. But Christ's blessing has no curse. Yeah, we have trouble in this life. But if we're walking in Christ's blessing, we don't have curses. All we have to do is put Christ first. This is not difficult. Live by faith, not by sight. And follow the way of Christ, not the way of the world. This is great light. Great light is shining. Alright, our time is up.
एकदमै तपाईँको जीवनमै निर्णय गर्नुपर्ने कुराहरू सुनिरहनु भएको छ सुनिरहेका छौँ. अनि म हेर्दैछु कोही कोही आँखा चिम्न छ राति सुत्नु भएन कि तर मलाई लाग्छ कोही कोही हृदय कठोर भएर तपाईँले परमेश्वरको वचनलाई सुन्न नसकेका त्यसैले एकदम सोच्नुहोस् आफ्नो बारेमा म कहाँ छु चर्च आउँदैन हुँदैन तालिममा आएर पनि हुँदैन सबभन्दा राम्रो शिक्षा पाएर पनि तपाईँलाई केही फाइदा छैन तपाईँको हृदय चाहिँ कहाँ छ अर्को कुरा चाहिँ तपाईँले अब निर्णय गर्नुपर्छ यहाँ युवाहरू हुनुहुन्छ विशेष गरी युवाहरूले चाहिँ एकदम महत्त्वपूर्ण निर्णय गर्नुपर्ने छ आफ्नो जीवनमा अनि तपाईँले यो सब सुनेर छोड्नुभयो भने चाहिँ दोस्रो तिमोथी चार अध्यायको 3 र 4 पद तपाईँको जीवनमा पुरा हुन्छ त्यहाँ लेखेको छ कि आफ्नै अभिलाषाहरू पछि लाग्ने खालको व्यक्ति हो तपाईँ सत्यताबाट आफ्नो कान फर्काउने व्यक्ति हो तपाईँ अनि यही युगको आत्माको पछि चाहिँ तपाईँ लाग्नु पुग्छ तर तपाईँ कोही पनि त्यस्तो हुनु पर्दैन है तपाईँले चाहिँ ठिक निर्णय गर्न सक्नुहुन्छ अनुसार प्रार्थना गरौँ धन्यवाद छ प्रभु हामीलाई दिनुभएको तपाईँको सत्य सत्य मात्र होइन तर जीवन दिने वचनहरू र हामीलाई आशिषका वचनहरू र तपाईँको सर्वोत्तम हामीलाई आशिष दिने सल्लाहहरू र आज्ञाहरू र हरेकको हृदयमा विशेष यहाँ जो जो साँच्चै तपाईँलाई चिन्नुभएको छ आफ्नो जीवनै सुम्पनलाई बोलाइरहनु भएको यो घडीहरू यसको लागि धन्यवाद सम्विधा अनि यसपछिको समयहरूमा पनि तपाईँको यसरी नै घचघच्याउनुहोस् र काम गरिदिनुहोस् पुरै भरोसा तपाईँमा राख्छौँ तपाईँको पवित्र आत्माले काम गर्नुहोस् भनी बिन्ती गर्छौँ प्रभु येशूको नाममा।